तथा प्लस टू साइन्स टपर डाक्टर विदुर पण्डितद्वारा निःशुल्क शैक्षिक परामर्श नेक्सस ब्रिज कोर्सका विद्यार्थीहरूलाई इङ्ग्लिस ल्याङ्ग्वेज तथा कम्प्युटर क्लासद्वारा 25-50% छात्रवृत्ति साथै विभिन्न क्याटेगोरीका छात्रवृत्ति सिटहरूको लागि सिट सीमित भएकाले चाँडै सम्पर्क गर्नुहोला। नेक्सस एजुकेशन कैलाली पुल धनगढी एसपी कार्यालय अगाडि कृषि विकास बैङ्कको भवनमा 091-524-192-98-512-13-037।
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथ सुन्न नछुटाउनुहोला।
डीएफएम टाइम चेक इट्स 7:30 AM।
तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको प्रखाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुता मनोज राजधानुक, हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ, कुराकानी गर्छौँ र जनताको चासो हाम्रो सरोकार सिधा प्रश्नको सिधा उत्तर खोज्छौँ कार्यक्रम तातो बहसमा। र निर्वाचन लागिसकेको छ जनतालाई र राजनीतिक दलका नेताहरू गाउँ गाउँ पस्न थालिसकेका छन्। गाउँमा चाहिँ कहिल्यै नफर्किने नेताहरू यतिखेर गाउँमा देख्दा जनता हर्षित पनि भएका छन् र एकातिर आक्रोशित पनि छन्। जनतालाई चाहिँ चुनावमा भोट माग्नका निम्ति मात्रै जनताको घर दैलो धाउने नेताहरूको यो परिपाटी देख्दा जनताले यसपटक आफ्नो निर्वाचन मार्फत ती नेताहरूलाई खबरदारी पनि दिनेछन् भन्ने हामीले आशा गरेका छौँ। यावत विषयमा हामी आगामी दिनमा चर्चा गर्नेछौँ। तर आज भ्रष्टाचारले यो देश अत्यन्तै जटिल र एउटा खाडलमा पसिसकेको अवस्था छ। जताततै भ्रष्टाचार छ, नेताहरू भ्रष्टाचारी छन्, कर्मचारी भ्रष्टाचारले मौलिएका छन्, जनताहरू जहाँ गए पैसा नदिकन कामै नहुने यो संस्कार जुन बढेको छ नेपालमा र पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने भ्रष्टाचारमा चाहिँ देश अझ अगाडि बढिसकेको छ। धेरै भ्रष्टाचार हुने देशमध्ये नेपाल पनि त्यो श्रेणीमा देखिएको छ र यसले एउटा सङ्केत के गर्छ भने नेपाल विश्वमा भ्रष्टाचार हुने मुलुकमध्येको अत्यन्तै धेरै यो एउटा जुन श्रेणी छ अङ्क तालिकामा चाहिँ अगाडि देखिएको छ। र यो अवस्था हेर्दा यसलाई नियन्त्रण गर्न के गर्न सकिन्छ यी यावत विषयमा आज हामी कुराकानी गर्दैछौँ। हामीसँग स्टुडियोमा अतिथिको रूपमा हुनुहुन्छ, यही 26 गते एउटा भव्य कार्यक्रम हुँदैछ धनगढीको ओम प्यालेसमा र उक्त कार्यक्रम लिएर काठमाडौँबाट धनगढीमा भ्रष्टाचार सुशासन सम्बन्धीको आफ्नो अभियान लिएर धनगढी पुग्नुभएका नागरिक समूहका महासचिव जयराम सिग्देल हुनुहुन्छ आजको अतिथिको रूपमा। उहाँलाई म वेलकम गर्न चाहन्छु। जयरामजी, यहाँलाई स्वागत छ, नमस्कार।
धेरै धन्यवाद।
सन्चै हुनुहुन्छ?
हजुर, एकदमै।
कस्तो लागिरहेको छ सुदूरपश्चिमको हाम्रो यो अत्यन्तै पपुलर एफएम दिनेश एफएममा तपाईँ हुनुहुन्छ?
खुसी लागिरहेछ। आज अब यहाँको चर्चित सञ्चार माध्यमबाट आफ्नो कुरा राख्न पाउँदा म दिनेश एफएम परिवारलाई सबभन्दा पहिला धेरै धेरै धन्यवाद दिन चाहन्छु। नवराजीलाई पनि धेरै धेरै धन्यवाद। म यो पहिलोपल्ट आएको होइन, योभन्दा अगाडि पनि म दुईपल्ट आइसकेको छु धनगढीमा। यहाँको सुदूरपश्चिमको सुन्दरता एकातिर छँदैछ भने यहाँतिरको जुन एउटा मेजोरिटी छ जनता बिचको, जुन यहाँका केही व्यवसायीहरूको पनि सुन्दर सुदूरपश्चिमलाई अझै पनि कसरी राम्रो बनाउन सकिन्छ भने
उहाँहरूको
मेरो काभ्रे प्रलाञ्चोक
काभ्रे।
हजुर,
काभ्रेबाट तपाईँ अहिले यो अभियानमा हुनुहुन्छ नागरिक समूहबाट, होइन? अब तपाईँ महासचिव भइरहँदा भ्रष्टाचार नियन्त्रण सम्बन्धी कार्यक्रम लिएर आउनुभएको छ, खास के का लागि धनगढी स्पेसल तपाईँहरूको कार्यक्रम के छ अलिकति जानकारी गराउनु। हामी
अलिकति म नागरिक समूहको विषयमा पनि भन्छु। हामीले सुरुवातमा नागरिक समूह सुरुवात गर्दाखेरि 2070 सालबाट हामीले सुरुवात गरेका थियौँ। त्यतिखेर हामीले यो सुरुवात गर्दा त हाम्रो उद्घाटनकर्ता भनौँ हाम्रो काठमाडौँ युनिभर्सिटीको भिसी सुरेश राज शर्मा, डाक्टर सुरेश राज शर्मा, त्यसपछि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश समाल, प्रेम बानिया पत्रकार प्रेम बानिया, त्यसपछि समाजसेवी गोरेबहादुर थापा, त्यस गरी अनिल केसरी शाह अनि पूर्व प्रधान सेनापति रुकमाङ्गत कटवाल, उहाँहरूको संयुक्त उहाँहरूले संयुक्त उद्घाटन गरिदिनु भएको हो यो हाम्रो अभियान। र हामी एउटा एज अ यङ भएको हिसाबले चाहिँ उहाँहरूले अहिलेको चेन्जेसलाई ल्याउनको लागि चाहिँ नयाँ कुराहरू चेन्ज गर्नको लागि चाहिँ पुरानो कुराले मात्र हुँदैन हो. पुरानाले गाइड गर्न सक्लान्, आफ्नो अनुभव सेयर गर्न सक्लान्, तर पुरानो तरिकाले चलाउन सकिन्न भन्ने उहाँहरूकोमा पनि भनाइरह्यो र हामीले पनि केही चेन्ज गर्नुपर्छ भन्ने सोचेर हामीले यो नागरिक समूह सुरुवात गरेका थियौँ. र अहिलेसम्म आइपुग्दाखेरि धेरै जिल्लामा धेरै साथीहरूले धेरै सहरमा चाहिँ यो कार्यक्रमलाई अगाडि बढाउनु पऱ्यो, तपाईँले सहयोग गर्नु पऱ्यो पनि भनिराख्नु भएको छ. त्यो भावनाले हामीले यसलाई अझै अगाडि बढाइरहेका छौँ. नागरिक समूहको विशुद्ध हाम्रो उद्देश्य नै के छ भने चेन्ज चाहिँ कसरी हुन्छ भन्दा चेन्ज हुनको लागि त सबैभन्दा पहिला मान्छे स्वावलम्बी हुनुपर्छ, स्वरोजगार हुनुपर्छ, रोजगार हुनुपर्छ. त्यसपछि अभियान सुरुवात गर्दा पनि आर्थिक स्रोतका कुराहरू जोडिएर आउँछन्. अब हामीले यसो हेर्दाखेरि पनि कसैले कुनै अभियान चलाइरहँदाखेरि चाहिँ हामीलाई पनि भन्छन् तिमीहरू कुनै डोनेसनबाट चलाएको छौ कि एनजिओआई एनजिओबाट डलर पाइरहेको छ कि. त्यो हामीमा के एउटा ट्रेन्ड आइसक्यो भने कसैले केही गर्दैछ भने कहीँबाट डोनर आएर डोनेसन दिएर यिनीहरूले गरिरहेका छन् भन्ने छ. यो ट्रेन्ड चेन्ज गर्नको लागि पनि हामीले चाहिँ केही युवाहरू जो आफ्नो पेसा व्यवसायमा आबद्ध हुनुहुन्छ, केही समय निकाल्न सक्नुहुन्छ, उहाँ हामी सबैजना मिलेर नागरिक समूह स्थापना गरेका छौँ. यो विशुद्ध यो मुभमेन्ट हो. यहाँ कोही यही यो पदमा रहनुपर्छ भन्ने हामी कसैको पनि छैन. जो राम्रो मान्छे आउँछ, जो सक्षम मान्छे आउँछ, उसले लिड गर्न सक्छ. र हामीले यो अभियान धेरैवटा जिल्लामा सुरुवात गरिसकेको छौँ. काठमाडौँदेखि लिएर ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोकदेखि लिएर अस्ति भर्खर नेपालगञ्जमा वृहत कार्यक्रम गऱ्यौँ हामी. हामीले यो भलिबल प्रतियोगिता जिल्लाव्यापी विभिन्न सङ्घ संस्था, पत्रकार महासङ्घ, त्यसपछि उद्योगवाणी सङ्घ लगायतका सङ्घहरूसँग चाहिँ मैत्रीपूर्ण गऱ्यौँ. खिलाज रेग्मीले त्यसको चाहिँ समापनको पनि गर्नुभएको थियो भने विभिन्न ठाउँमा विभिन्न तरिकाले हामीले अगाडि बढाइरहेका छौँ यो अभियान चाहिँ.
जस्तै अब यो धनगढीमा 26 गते गर्दै हुनुहुन्छ, आशा के गर्नु भएको छ? त्यो कार्यक्रमको उद्देश्य अनुरूप तपाईँहरू के उद्देश्य लिएर आउनु भएको छ? आशा अपेक्षा के छ त तपाईँहरूको खास कार्यक्रमको? अलिकति विस्तृत बुझौँ न हामी.
हजुर, एकदमै राम्रो. हाम्रो उद्देश्य भनेको चाहिँ कसैलाई यहाँ सङ्गठनमा आबद्ध गराउनु, सङ्गठन बनाउनु रहँदै छँदै छैन अहिले. अहिले यसो हेर्दाखेरि चाहिँ यहाँ निर्वाचनको सङ्घारमा आएर चाहिँ नागरिक समूहले कार्यक्रम गर्दा कतै यो दलसँग आबद्ध पो छ कि अथवा दल भड्काउमा पो छ कि भन्ने पनि अर्थ नराख्दा भन्न सकिन्न. तर प्रश्न के हो भने हामीले अहिले जनताहरूलाई चाहिँ अवेर गर्ने बेला हो. तपाईँहरूले दिएको भोट राम्रो, राइट पर्सन इन राइट प्लेस. अहिले कुलमान घिसिङको त सबैतिर चर्चा छ, राम्रो मान्छे राम्रो ठाउँमा पुगेपछि राम्रो काम गर्छ भन्ने कुरा चाहिँ हामीले अवेर गर्ने हो. यहाँबाट मान्छेहरूलाई उपस्थित गराएर यहाँहरू आउनुहोस्, तपाईँहरू आइदिनुहोस्, बस्नुहोस्, खाइदिनुहोस् मात्र हाम्रो उद्देश्य छैन. कम्तीमा त्यहाँ आइसके पछाडि कुरा बुझेर जानु पऱ्यो. हामीले गर्न खोजेको के हो र हाम्रो भूमिका के हो? देश बिगाऱ्यो नेताले मात्र भनेर अथवा देश कसैले बिगाऱ्यो भनेर अरूलाई दोष लाउनु भन्दा पनि हामीले राम्रो मान्छे चुज गर्नलाई चाहिँ कन्जुसँग गरेकै गरेनौँ. मेजर कुरा त त्यहाँ पनि छ. त्यो हिसाबले चाहिँ हाम्रो उद्देश्य के छ भने कम्तीमा हामीले स्कुल कलेजका विद्यार्थीलाई पनि बोलाउने होइन, कम्तीमा ब्याचलर पढेका विद्यार्थीलाई
हामीले
एकदमै जसले बुझ्न सक्छ, जसले यो कुरा चाहिँ हो ए यो रहेछ भन्ने कुरा जानकारी लिन सक्छ, त्यस्तो व्यक्तिलाई हामीले त्यो प्रोग्राम इन्भाइटेसन गराएछौँ. र उहाँहरूले कम्तीमा एकजना मान्छेले बुझेर गयो भने पनि उसले दुईजनालाई राम्रो कुरा बताइदियो अथवा पाँचजनालाई राम्रो कुरा बताइदियो भने त्यो बिस्तारै ट्रान्सफर्म हुँदै जान्छ. अब हामी गाली पनि गर्ने, नेताले केही गरेन पनि भने तिनीहरूलाई फेरि भोट दिने यो परिपाटी चाहिँ हामीले अन्त कम्तीमा अन्त्य गर्न सक्छौँ कि अथवा सुरुवात त कसैले कसैले गर्नु पर्थ्यो, हामीले सुरुवात गरेर लेट्स से हेरौँ. अब सहभागिता सो त एउटा पाटो छँदैछ नै, उहाँहरूलाई हामीले कस्तो म्यासेज दिन सक्छौँ त्यो पनि एउटा चुनौती चाहिँ.
को आउँदै हुनुहुन्छ त यो भ्रष्टाचार सम्बन्धीको, तपाईँहरूको यो सुशासनको सम्बन्धी ट्रेनरहरू के हुनुहुन्छ वा स्पिच वक्ता को हुनुहुन्छ त्यो स्पिकरहरू होइन?
हजुर,
हामीले भन्ने कुरा आउँछ नि.
अब हामीले उताबाट मान्छे ल्याउने भन्दा पनि यहीँ रहनुभएका, यहीँ काम गरिराख्नु भएको, जस्तो समाजसेवी दुईजनाको नाम मलाई दिनुभएको थियो, डक्टर साहबहरूको नाम दिनुभएको छ, उहाँहरूलाई पनि हामीले बोलाउँछौँ कार्यक्रममा. र स्पेसल्ली एउटा देशको लागि चाहिँ केही गर्नुपर्छ भनेर लामो समयदेखि रहनु भएको, पार्टीगत हिसाबले वा अन्य हिसाबले भन्दा पनि अलिकति सेनामा रहेर एउटा आफ्नो छवि पनि बनाउँदै देशको लागि पनि केही गर्नुभएको र चाहिँ पूर्व प्रधान सेनापति रुकुमागन्त खटवाल आउँदै हुनुहुन्छ कार्यक्रम प्रमुख अतिथि. त्यसपछि हाम्रो अध्यक्षजी आउनुहुन्छ र लगायत यिनको स्थानीय जो समाजसेवी हुनुहुन्छ, स्थानीय लेभलमै राम्रो गर्नुभएको, राम्रो पहिचान बनाउनु भएको उहाँलाई नै हामीले ल्याउने हो. बाहिरबाट मान्छे ल्याएर हायर गरेर चाहिँ मान्छेको कुरा सुनाउनु भन्दा पनि यहाँको मान्छेहरूलाई यहाँको मान्छेले भनिदिनु भयो.
तर एउटा कुरा नि सिग्देल सर, यस्ता कार्यक्रमहरू नभएका हुन् र धेरै भएका छन्
एकदमै,
पनि यस्ता स्कुलिङहरू भएको तपाईँलाई उदाहरण छ होला. तपाईँहरूले गरेका कामलाई जनताले कसरी मूल्याङ्कन गर्ने? अब यो हेर्ने हो भने देख्दा नागरिक समूह भनेको छ, तर नेपालमा नागरिक समूह विशुद्ध छैन, यो यहाँलाई पनि थाहा छ. कुनै न कुनै पार्टीप्रति आस्थावान या सुभेक्षुक रूपमा देखिन्छ. यस्तो अवस्थामा तपाईँहरूलाई विश्वास गर्ने आधार के त?
एकदमै एकदमै राम्रो प्रश्न. यो चाहिँ के हो भने सबैले कुरा गरिरहेको हो. एउटाले आउँछ तालिम दिएर जाला, अर्कोले आउँछ सुशासनको कुरा गर्ला, अर्कोले आउँछ भ्रष्टाचार विरुद्धका, अर्कोले पनि कुराकानी गर्छ. तर मेजर कुरा त लक्षित वर्गमा पुगे पुगेन भन्ने कुरा त सबैभन्दा ठुलो कुरा हो. हामीले चाहिँ अघि पनि मैले यहाँलाई भने, जस्तो अघिल्लो हामीले चुनावमा भोट दिएको एउटा उदाहरण पनि दिउँ, नेपालगञ्जको एउटा उदाहरण दिउँ. अघिल्लो निर्वाचन संविधान सभाको पहिलो निर्वाचनमा 10,000 मत ल्याएर जित्नु भएको एकजना व्यक्तिले दोस्रो साधारण संविधान सभाको चुनावमा 70 मत ल्याउनु भयो. जनता त चेन्ज त चाहिरहेछ नि,
त्यही भन्दा
चेन्ज त चाहिरहेछ. अब हामीले यहाँ गर्न खोजेको कार्यक्रम अथवा हाम्रो एक्सपेक्टेसन के हो भने कम्तीमा हामीले चाहिँ हामीले गर्न खोजेको कुरा यो हो, हामी यसरी चल्छौँ, हाम्रो पोर्टफोलियो यो, हाम्रो आर्थिक कारोबार यसरी हामीले गरिरहेका छौँ, हामी यसरी काम गर्छौँ र हामी यो यो लेभलका मान्छेहरू यहाँ छौँ र हामीले यो यो व्यक्तिलाई समेटेर काम गरिरहेका छौँ. तपाईँले हाम्रो युट्युबमा पनि हेर्न सक्नुहुन्छ, हाम्रो साइटमा पनि हेर्न सक्नुहुन्छ, सबै कुराहरू हेर्न सक्नुहुन्छ. र कस्ता व्यक्ति हामीसँग आबद्ध छन् भन्दा जो दलमा लागेका छैनन्, जसलाई दलको सदस्यता लिएर नारा जुलुसमा हिँडिराखेको छैन, जसलाई देशप्रति साँच्ची नै माया छ, त्यस्ता व्यक्तिलाई हामीले आबद्ध गराउने। अब हामीसँग विश्वास गर्ने आधार के त भन्दा, आधार त अब हामीले काम गरेर प्लेटफर्म फिल्डमा नदेखिकन त कसैले पनि विश्वास गर्ने आधार छैन अहिले। जब हामीले गत मङ्सिर पुस्ताका हामीले आर्मी अफिसर्स क्लबमा जुन युद्धमा दुर्घटना भएर भनौँ, द्वन्द्वमा दुर्घटना भएर आफ्नो शरीरको 65% जसको अङ्गै चल्दैन, रविन्द्र छेत्री नेपाली सेनाका उपरथी, उहाँलाई हामीले सम्मान गर्ने कार्यक्रमको बेलामा हामीले त्यो कार्यक्रम गर्दाखेरि हाम्रो अध्यक्षजीले दिनुभएको एउटा स्पिच छ, त्यो एकै हप्तामा 10 लाखभन्दा बढी भ्युअर पुगेको थियो, अहिले 20-25 लाखको आरआईमा होला। र विदेशबाट यति धेरै चाहिँ उहाँले डिमान्ड गर्नुभयो, विदेशमा रहने नेपालीहरूले साँच्चीकै नेपाललाई माया गर्नको लागि चाहिँ केही न केही कसैले सुरुवात गर्छ, तिमीहरूले सुरुवात गरिरहेका छौ र यसलाई हामीले सपोर्ट गर्छौँ, कसरी सपोर्ट गर्नुपर्छ भनेर यहाँ मात्र होइन, देशमा मात्र होइन, विदेशमा समेत रहनुभएको नेपालीहरूले चाहिँ माया गरेर हामी कस के सपोर्ट गर्न सक्छौँ भनेर भनिराख्नु भएको छ। हामीलाई सपोर्ट गर्नु पर्दैन, तपाईँले कम्तीमा हामीलाई साथ दिनुहोस्, हाम्रो यो अभियान यो हो, तपाईँलाई राम्रो लागेको कुरा 4-5 जनालाई भनिदिनुहोस्, 10 जनालाई भनिदिनुहोस्, 20 जनालाई भनिदिनुहोस् र कम्तीमा हामीसँग कनेक्सन गराइदिनुहोस् हामीले भनेका छौँ, र जो हामीसँग आबद्ध हुन चाहन्छ हामीले ओपन राखेको छ कसैले पनि।
एउटा जयराम सर, मलाई यो टी सर्ट तपाईँ देखिरहनु भएको छ, जी ग्लोबल भन्नेले हामीलाई दिएको छ, जी नेपाल भन्नेले होइन, यो पनि भ्रष्टाचार सम्बन्धीको विशुद्ध संस्था भनिएको थियो, 2-4 वटा झ्याली पिट्यो, त्यसपछि आफै गयो, 2-4 वटा टी सर्टहरू बाँडे, सकिए। अब तपाईँहरूले गर्दै हुनुहुन्छ यस्तो कार्यक्रम जसलाई चाहिँ हामी विश्वास गर्न सक्छौँ, तर विश्वास गर्दा गर्दै पनि तपाईँहरूले गरेको अभियान दीर्घकालीन होला भन्ने लाग्दैन यहाँलाई? केही महिना या केही वर्षमा फेरि सेलाएर पो जाने हो कि तपाईँहरू पनि कुनै न कुनै पार्टीप्रति जाने या पार्टीले तपाईँहरूलाई अफर गर्ने? अहिले देख्दा चाहिँ सहजै राम्रो लाग्छ, किनभने प्रशासनको मान्छेहरू तपाईँलाई देख्ने बित्तिकै डराउने एउटा कुरा, किनभने भ्रष्टाचार सम्बन्धी काम गर्ने भने त मिडिया तपाईँहरू भने त अलिकति पावरफुल देखिनुहुन्छ, द्याट्स वाइ मान्छेहरूलाई के लाग्छ भने उहाँहरू आउने बित्तिकै अब हामी के न हुन्छ, यो एउटा त्रास त हुन्छ नै, तर टिक्छ कि टिक्दैन भन्ने होला नि त, यो लाग्दैन यहाँ?
एकदमै राम्रो प्रश्न, यो पनि अत्यन्तै गम्भीर प्रश्न हो, म यसमा यहाँलाई अलिकति क्लियर गरौँ। हामीले सुरुवात गर्दाखेरि 10-11 जना थियौँ, अहिले हामी 53-54 जना छौँ। हामीले के भनेको छौँ भने तपाईँहरूसँग जे छ त्यही लिएर आउनुहोस्, र हाम्रो कमिटी कोर कमिटीभित्र आउन चाहिँ हामीले उद्यमशील हुनैपर्छ। किन उद्यमशील हुनुपर्छ भने भोलि रोजगार नभएको मान्छेले रोजगारको सिलसिलामा बाहिर गयो भने वा अन्य कुनै उसमा गयो भने पार्टीको प्रलोभनमा परेर गयो भने जसको आफ्नो स्टेबिलिटी छैन, स्थायित्व छैन भने त्यो मान्छे जता पनि जान सक्छ है। त्यही भएर हामीले एउटा मापदण्ड अहिले के बनाएको छौँ भने कम्तीमा उद्यमशील चाहिँ हुनैपर्छ, व्यवसाय हुनैपर्छ। व्यवसाय भएपछि न तपाईँले पहिला फर्स्ट व्यवसाय आफू बाँच्नु पऱ्यो, देन नेसन राष्ट्रलाई माया गर्नु पऱ्यो, बल्ल अरू विकासका कुराहरू त्यसपछि आउने हुन्। र विकास हामीले यहाँले त अब पत्रकार जस्तो मान्छे तपाईँ सर्वेक्षण गर्नु भएकै होला पक्कै पनि, अहिले पनि जनताले के भन्छन् भने काम गरून् नेताहरूले, केही समस्या छैन, कम्तीमा 80% को काम गरून्, 20% खाए पनि खाउन्, समस्या छैन,
त्यो जनताको भोइस छ,
त्यो जनताको भोइस, जनता यतिसम्म चाहिँ
सहन ठिक छ भन्छ,
सहन चाहिँ राजी छन् कि विकास भयो भने 2-4 वटा त्रुटि माफ दिन्छन्, तर यहाँ त त्रुटि यति धेरै छन् कि माफ दिन लायकै छैनन्। अब यहाँले भन्नुभएको जस्तो स्टेबल हुन्छ कि हुँदैन भन्ने प्रश्नमा म आउँछु। हामीले भोलि दलले अफर गर्ला एउटा ठाउँमा छ, दलले अफर गर्दाखेरि म यदि दलले अफर गरेर म जाने भएँ भने नागरिक समूहमा मैले राजीनामा दिएर त्यहाँ सबै साथीहरूलाई जानकारी गराएर मलाई त्यो समूहले जाने अख्तियारी दियो भने मात्रै म जाने हो। त्यो हामीले अहिले नै क्राइटेरिया बनाएको छ, हाम्रो विधानमै त्यो व्यवस्था गरेका छौँ। त्यो भएर हामीले एउटा हामीलाई के एउटा डर छ भने हामीलाई नैतिकताको डर हो सबभन्दा ठुलो कुरा त, किनभने हामीलाई जुन हाम्रो अघिले नाम लिए 8 जनाको उहाँले जुन विश्वास गरेर चाहिँ ल तपाईँले अगाडि बढ्नुपर्छ भन्नुभएको छ, त्यो नैतिकतालाई चाहिँ हामीले आधार मानेर पनि काम गर्नुपर्ने हामीसँग एउटा चुनौती हो। र यो स्थायित्वको कुरा र यो दीर्घकालीन रूपमा जान्छ कि जाँदैन भन्ने कुरा त भ्रष्टाचार कहिले रोकिन्छ र अमेरिकामा त कति 6 गुणा भ्रष्टाचार हुन्छ भने हाम्रो देशमा त म एउटा राजेश हमाले भनेको एउटा जोक पनि यहाँलाई सुनाउँछु। एकचोटि नेपालको चाहिँ राष्ट्रपति प्रधानमन्त्री कार्यकारी प्रमुख अमेरिका भ्रमणमा जाँदाखेरि चाहिँ सोध्नु भएछ राष्ट्रपति भवनमा बसे बेलामा टी टाइममा तपाईँले चाहिँ यत्रो राष्ट्रपति भवनको बिल्डिङ कसरी बनाउनु भयो, कसरी सक्सेस भयो, यति ठुलो बिल्डिङमा बस्नु भएको छ भन्दाखेरि त्यहाँको राष्ट्रपतिले के उत्तर दिनुभएछ भने ऊ त्यो पुल देख्नु भएको छ म देखाएको छु, ऊ त्यो बिल्डिङ देख्नु भएको छ देखाएको छु, ऊ त्यो सपिङ मल देख्नु भएको छ देखाएको छु, त्यो बनाउँदाखेरि 0.1% 0.5% कमिसन आउँछ अनि त्यही कमिसनले मैले यो बिल्डिङ बनाएँ मेरो शानदार लाइफ यसरी चलाएछ भनेर उहाँले उत्तर दिनुभएको छ। समयक्रम बद्ल्यो, त्यसपछि उताको राष्ट्रपति यता आउनुभयो अनि प्रधानमन्त्री कार्यालयमा देख 80 टाइममा तपाईँले वा देश त गरिब छ
तर भवन त ठुला
भवन त ठुला ठुला बनाइराख्नु भएको छ कसरी बनाउनु भयो भनेर ऊ त्यहाँ पुल देख्नुभयो भनेर भन्नुभएको छ अँ देखिनँ मैले, ऊ त्यहाँ बिल्डिङ देख्नुभयो अँ देखिनँ मैले, हो त्यो कागजमा बनाएको छ त्यहाँ चाहिँ बनाएको छ नि त्यही बसेर ल्याएर यो बनाइ भन्नुहुन्थ्यो अरे क्या
एउटा जोक
भने पनि यो सान्दर्भिक छ
एउटा सान्दर्भिक एउटा व्यङ्ग्यात्मक एउटा भनौँ न
हजुर व्यङ्ग्यात्मक छ हो हामीले कामै गर्दैनौँ हामीले नेताहरूले कामै गरेनन् यो गरेन भन्ने पनि पछि म छैन काम गरेका छन् लोकतन्त्र आयो व्यवस्था परिवर्तन भयो तर मान्छेको जुन अवस्था थियो नि व्यवस्था परिवर्तन भए पनि मान्छेको लाइफस्टाइल त चेन्ज भएको छ नि त त्यो त लाइफस्टाइल चेन्ज होस् विकास होस् समृद्धि होस् भनेर भोट दियो नि राजाको चाहिँ एघार पुस्ताले चाहिँ त्यो के भन्छ खाइराख्यो देशमा चाहिँ शासन गर्यो अथवा हामीलाई शोषण गर्यो भनेर हामीले राजतन्त्रको विरोध गर्यौँ. अब दलहरूमा हेर्नुहोस् दस दलहरूको विरासत कसले लिने, मेरो बिडो अर्कोले थाम्नुपर्छ, मेरै पुस्ताले थाम्नुपर्छ भनेर दलहरूमा चाहिँ त्यो भागभन्दा अहिले भइरहेछ. अनि विरोध गर्दा चाहिँ अरूको विरोध गर्दा चाहिँ वंशले धान्यो भन्ने, आफ्नै पार्टीभित्र शुद्धिकरण नगर्ने, मेरो छोरो नै अब फेरि चाहिँ पार्टीको अध्यक्ष हुनुपर्छ अथवा पार्टी प्रमुख हुनुपर्छ, यो सोच चाहिँ सङ्कीर्ण सोच हो कि होइन? यो कुरालाई हामीले दलका सबै नेतालाई भेटेर, अहिलेका युवा नेतालाई भेटेर हामीले ज्ञापन पत्र बुझाउने, तपाईँले यो लियो यो गर्नुहोस्, अहिले जो जो मन्त्रीहरू हुनुहुन्छ पहिला राम्रो काम गर्नुभएको उहाँलाई ज्ञापन पत्र बुझाउने, उहाँलाई भन्ने, दबाब दिने, सिर्जना गर्ने, कसै चाहिँ पीडित भयो भने गएर उजुरी दिने, सबै काम हामीले नागरिक स्तरबाट गरेछौँ. अब यसको मतलब फेरि यहाँलाई अहिले त्यही प्रसङ्गमा आउँछु, धनगढीमा आएर चाहिँ यहाँले के एक्सपेक्ट गर्नुभएको छ भन्दा त्यो उजुरी दिने काम यहाँ पनि बढोस् कम्तीमा. एक नागरिक समूह भनेको जनता पनि छन् है, अब हामीलाई अवेर गर्ने, हाम्रो मनोमानी चल्दैन भन्ने एउटा म्यासेज दिनको लागि पनि हामीले यो गर्नु जरुरी छ. अब कसले गर्ने त भन्दा कसैले कसैले स्टार्ट गर्नुपर्छ.
तर नेपालमा नागरिक समाजहरू धेरै छन् सर, बेला बखतमा देखिन्छन्, आन्दोलनमा पनि नागरिक समाज आफै आउँदैन, राजनीतिक दलले डोर्याउनु पर्छ, नागरिक समूह भनेको छ, नागरिक समाज भनेको छ, देखिँदैनन्, पर्दा पछाडि सुनिन्छन्, पर्दा अगाडि आउँदा देखिँदैनन्, यस्तो हुँदा अब जयराम सिग्देल सरहरू जस्तो व्यक्तिहरू अहिले धनगढीमा आउनुभएको छ, देशव्यापी एउटा अभियानमा हुनुहुन्छ तपाईँहरू, भोलि तपाईँहरूले गरेको कामले जनताले त मूल्याङ्कन गर्लान् कि अब यस्तो गर्नुभयो उहाँहरूले राम्रै काम पनि होला भन्ने सोच्लान्, तर तपाईँहरू भोलिसम्म यही अभियानमा रहने कि नरहने भन्ने पनि त रहला नि त. अब यो प्रश्न पनि आउला फेरि.
यो त संस्था हो, नागरिक समूह भनेको व्यक्ति होइन, जयराम सिग्देल अथवा कुनै एउटा पर्सनसँग यसले रिलेटेड लाग्दैन, म त एउटा पात्र नै हुँ, भोलि संस्था त मर्दैन, मैले भोलि छोडे पनि मेरो ठाउँमा अर्को मभन्दा सक्षम मान्छे आउँछ, यहाँ त सक्षम मान्छे धेरै छन् जसलाई हामीले अपर्च्युनिटी दिन बाँकी नै छ अथवा उहाँहरू आउनु बाँकी नै छ. कतिपय मान्छे कस्तो छ भने दलभित्रको छत्र छायामा बसेर खुम्चिएर दलभन्दा बढ म बाहिरै जान सक्दिनँ कि भन्ने सोच हालिदिएको कारणले ऊ खुम्चेर बसिरहेको अवस्था पनि छ. हामीले कतिपय युवाहरूलाई हेर्नु न, तपाईँ आउनुहोस् न खुलेर, कतिपय युवा नेताहरूसँग हामी बसौँ, यसो छलफल गर्छौँ, तपाईँलाई म सोच्छु क्या, तपाईँलाई लाग्छ, तपाईँ आफू पनि पत्रकार भएको हिसाबले म सोच्छु भने तपाईँलाई लाग्छ कि तपाईँको पार्टीले देश परिवर्तन गर्छ? बाहिर खुल्ला रूपमा पो भन्नुभयो नि त, हाम्रो कुरा त भइहाल्छ नि, यो मलाई लाग्दैन. अनि तपाईँ किन मेरो पार्टीमा लाग्नु भएको छ भन्दा त अहिलेसम्म सपोर्ट गरिरहेको छ पार्टीले, भोलि कुनै अपर्च्युनिटी आउँदा पार्टीले मलाई सिफारिस गर्ला, त्यो एउटा आश हो. यस्तोसम्म हाम्रो अवस्था छ.
अब जयराम सर अलिकति म कुराकानी गर्छु किनभने आज हामी ब्रेकमा जाने समय पनि टरिसकेको छ र हामी ब्रेकमा जाँदैनौँ. आधा घन्टाको कार्यक्रममा आज अलिकति बेसी कुराकानी गर्न मन छ यहाँसँग. अब स्थानीय तहको चुनाव पनि हुँदैछ, देश एउटा भ्रष्टाचारको जालोमा फँसेको छ, यहाँलाई थाहा छ. राजनीतिक दलहरूका नेताहरू भ्रष्ट भए, मन्त्री पाउने बित्तिकै उहाँहरूले चाहिँ पैसा कमाउनै पर्ने, आफन्त पाल्नै पर्ने, सबै कुरा हेर्नुपर्ने, कार्यकर्तालाई पनि चित्त बुझाउनु पर्ने, यो भ्रष्टाचार किन हुन्छ होला जस्तो लाग्छ सर यहाँलाई? एउटा प्रश्न यो आम पब्लिकको हुनसक्छ, भ्रष्टाचार आफैमा भ्रष्टाचार होइन भनिन्छ होइन, यो कुरा अध्ययन गर्ने हो, अध्ययनका विभिन्न खण्डले देखाउँछ, भ्रष्टाचार आफैमा भ्रष्ट पनि होइन, भ्रष्टाचार पनि होइन, तर भ्रष्टाचार भइरहेको हुन्छ देखिँदैन, कारण के रहेछ सर, कसरी हो यो भ्रष्टाचार?
एकदम सही कुरा, एकदमै यो चाहिँ मार्मिक पनि जस्तो लाग्छ कि मलाई प्रश्न चाहिँ. भ्रष्टाचार भनेको पैसा मात्र हिँड्ने मिना गर्नु पनि होइन, भ्रष्ट भनेको बिग्रिएको भइहाल्यो, आचार भनेको त मान्छेको स्वभाव भइहाल्यो,
नेचर भइहाल्यो,
मान्छेको नेचर बिग्रिने बित्तिकै त्यो भ्रष्टाचारी भइहाल्यो. तर हाम्रो देशमा चाहिँ कस्तो छ भने अरू भ्रष्टलाई भ्रष्ट मानिँदैन, त्यो अपराध मानिन्छ, र यहाँ चाहिँ भ्रष्टाचारलाई अपराध मान्ने कि नमान्ने भन्ने पनि एउटा बहस होला. अपराध मानिन्थ्यो भने त कारवाही भएर चाहिँ फाँसीमै चढाउँदा पनि केही फरक पर्दैन थियो, तर हामीसँग यो फाँसीको विश्वव्यापी विरोध भइरहेको हुनाले अब फाँसीकोतिर पनि जानु भएन. तर एउटा के चाहिँ जरुरी छ भने सामाजिक बहिष्कार भन्ने पनि चिज छ नि त, भ्रष्टाचारीलाई बहिष्कार गर्न पनि सकिन्छ, मेजोरिटी जनताको मेजोरिटी भयो भने त. अनि त्यसरी अब म पोलिटिकल अलिकति जोड्छु, राजनीतिसँग पनि जोडिँदो रहेछ यो कुरा.
होइन, मैले भ्रष्टाचार किन हुन्छ होला सर, यो किन हुन्छ भन्न खोजे, त्यसपछि झगडा गर्ने विषयमा.
एकदम स्योर, भ्रष्टाचार किन हुन्छ भन्ने विषयमा चाहिँ मेरो व्यक्तिगत बुझाइ के छ भने, भ्रष्टाचार हुनको लागि दुई चारवटा कुराहरू छन्, त्यसले केही रोल खेल्छ. जस्तो तपाईँ भ्रष्ट हुनु न, तपाईँ राम्रो मान्छे हुनुहुन्छ, तर तपाईँको अगाडि कुनै मान्छेले भ्रष्टाचार गरेर उसको इज्जत धेरै भयो भने तपाईँ डेफिनेटली भ्रष्टाचारी हुनुहुन्छ, त्यो समाज बिगार्ने त्यसैले हो, त्यहाँबाट सुरु हुन्छ भ्रष्टाचार. जस्तै मैले 5,000 रुपियाँ कमाइरहेको छु, म सन्तुष्ट छु भने म भ्रष्टाचारी हुन्न, तर म कतिखेर हुन्छु भने मभन्दा कम क्षमता भएको मान्छे, मभन्दा नलायक मान्छेले स्ट्यान्डर्ड लाइफ देख्न थाल्यो र मसँगका भएका सर्कलहरूले चाहिँ उसलाई विश्वास गर्न थाल्यो भने अनि म भ्रष्ट हुन्छु. त्यो भनेको समाजले नै गर्ने कुरा हो, समाज पनि अलिकति यसमा अवेर हुनुपर्छ, अलिकति जागरुक हुनुपर्छ. त्यो हिसाबले चाहिँ भ्रष्टाचार बढ्नुको कारण त मुख्य यही हो, किनभने नीतिगत कुरा सुशासनमा यहाँ जोड दिए म आउँछु. सुशासन भन्ने कुरा त भ्रष्टाचार एकातिर छ, सुशासन एकातिर छ, भ्रष्टाचार भाटोमा सुशासन हुन्छ भन्ने कुरा परिकल्पना पनि गर्न सक्दैन. अब हामीले के भनेको छौँ भने कम्तीमा देश विकास गर्नको लागि, भ्रष्टाचार कम गर्नको लागि चाहिँ सबभन्दा पहिला त घुस दिने मान्छेलाई पनि सचेत गराउनु पऱ्यो, घुस खानेलाई पनि सचेत गराउनु पऱ्यो. मैले अघि भने कुनै पनि ठाउँमा जाँदाखेरि तपाईँलाई घुस माग्यो भने किन माग्यो, मैले घुस किन दिने भनेर सोध्ने आँट त गर्नु पऱ्यो. हामीलाई काम बनाउनु छ भन्दैमा हामी पैसा दिइहाल्छौँ कि, फेरि हाम्रो पनि कमजोरी छ नि, फेरि नदिकन काम पनि हुँदैन भनेपछि त्यो एउटा सिन्डिकेटै भइसकेको छ कि, दलदेखि लिएर चाहिँ यो स्थायी सरकार भनेको त कर्मचारीले नै चलाउने हो, कर्मचारीदेखि लिएर सबै ठाउँमा यो एउटा थिम नै भइसक्यो। त्यसको लागि चाहिँ हामीले के गर्न सक्छौँ भने कुनै पनि व्यक्तिको रोजीरोटीको सवाल छ, कुनै पनि व्यक्तिलाई मानव एउटा सचिवले 50,000 कमाउँदा उसलाई पुग्छ भने 50,000 दिनुपर्छ कि, नत्र उसले अर्को अल्टरनेटिभ बाटो खोज्छ। हामीले तलब कम दिने अथवा काम गर्ने मान्छेलाई क्षमता अनुसारको चाहिँ उसले उसले पाए अनुसारको चाहिँ के भन्छ तलब नदिने अथवा उसको श्रम अनुसारको चाहिँ पारिश्रमिक नपाउने हो भने मान्छेले विकल्प खोज्छ। अनि दुई
नम्बर जयराम सर, काम सबै बनेको हुन्छ, जनताको काम जुनसुकै हुन्छ नि, जस्तै अब मालपोतमा भयो होइन, नापीमा भयो होइन, यी विशेष गरी यी क्षेत्रहरूमा नगरपालिकामा भयो, कुनै नक्साङ्कन पास गर्नु छ भने त्यो अवस्थामा देखिन्छ कामहरू सबै प्रक्रिया पुरा भएको छ तर सिग्नेचर गर्न मान्दैन क्या। कारण के भने उसको मनसायमा केही न केही छ भन्ने त देखिन्छ नि। त्यो अहिले पनि तपाईँको नापीमा गयो भने त्यही छ, मालपोतमा जमिनको सबै प्रोसेस मिलेको छ तर सिग्नेचर गर्दिन्न क्या। त्यो कारणले जनता हैरान हुन्छ, बिचरा कति दिन धाउने त्योभन्दा बरु ठिकै छ नि भन्ने एउटा जनतामा यो भ्रम छ सर। यसलाई चिर्न के गर्नु पर्छ?
एकदमै डेफिनेटली यही कुरामा म आउँछु। जनताले यो बुझ्नु पऱ्यो भनेको, आम नागरिकले बुझ्नुपर्ने कुरा के हो भने भोलि शोषित हुँदा पीडित हुँदा र प्रेसर पर्दाखेरि पर्ने भनेको त्यही लो लेभललाई
हो,
कुनै पनि हालतमा त्यसले हो बियर गर्नुपर्ने। आन्दोलनमा हेर्नुहोस् जनता नायकहरू हुन्न,
अनि
दलका नेता त आउँदैन, हामीलाई थाहा छँदैछ, व्हिप पनि जारी हो, कार्यकर्तालाई व्हिप जारी गर्ने हो। अब भोलि जनताले बुझ्नुपर्ने, आम नागरिकले बुझ्नुपर्ने कुरा चाहिँ म उहाँलाई रिक्वेस्ट पनि के गर्छु भने, यदि भोट पनि हामीले दिनुपर्ने, मार पनि हामीले खानुपर्ने, अनि भ्रष्टाचारमा घुस पनि हामीले दिनुपर्ने हो भने चाहिँ हामीले सहने चाहिँ के को लागि त
हो नि,
सहेर बस्ने चाहिँ कहिलेसम्म त? त्यही भएर अवेर हुनु पऱ्यो। तपाईँलाई ठिक नलागेको कुरा, म यो पार्टीले केही गरिदिएकै छैन, कसैले पनि केही गरिदिएको छैन, आफ्नो स्वाभिमानले बाँचिरहेको छौँ, आफैले खाइरहेको छौँ, आफ्नै पेसा व्यवसाय गरिरहेको छौँ, आफ्नै तरिकाले आफ्नो लाइफस्टाइल जिइरहेको छौँ भने पार्टीलाई चाहिँ किन समात्नु पऱ्यो? हो, पोलिटिक्सले मेरुदण्ड हो, देशलाई विकास गर्ने, देशलाई एउटा राइट वेमा लाने र पोलिटिक्सले गर्छ, तर पोलिटिक्स सुध्रिनको लागि त मान्छे पनि सुध्रिनु पऱ्यो नि त हामीले।
तर त्यो फेरि टच फेरि त्यो कर्मचारी होस् चाहे त्यो एजेन्टहरू फेरि त्यो राजनीतिक दलसँगै ठोकिन्छ क्या, कहीँ न कहीँ उसले सेभ हुन्छ नि।
त्यही भएर मैले भनेको रिक्वेस्ट के गरेँ भने, जो हामी लो लेभल आम आदमी भन्छ नि, सामान्य नागरिक, सामान्य नागरिकहरू पनि मत त त्यहाँ छ नि त, सबभन्दा ठुलो मत होला दलका कार्य अहिले चुनावकै कुरा आइरहेको छ। ल भनौँ, एमाले मेरो 10 लाख कार्यकर्ता भन्ला, माओवादीले मेरो 10 लाख भन्दा, काङ्ग्रेसले 10 लाख भन्दा, राप्रपाले भन्दा, मधेसवादीले आफ्नो भन्ला, बाँकी रहेका त सब आम नागरिक नै हुन्। मैले अघि एउटा उदाहरण दिएको थिएँ नि, के भन्छ चुनावमा 1 ताका 70 मत, पहिला 10,000 मत, कसैको त प्याव छैन कि जनता भन्ने कुरा त। उनीहरूले चेन्ज चाहन्छन् भने जनता नै अवेर हुनुपर्छ। कसैले भनेर पार्टी आयो भन्दैमा, कसैले एजेन्डा लिएर आयो भने कसरी भन्ने प्रश्न गर्नु पऱ्यो कि। म यहाँ भवन बनाइदिन्छु भने कसरी बनाउँछौँ? भ्रष्टाचार गरेर बनाउँछौँ कि पैसा ल्याएर बनाउँछौँ कि हस्पिटल बनाउँछु कसरी बनाउँछ?
हरेक ठाउँमा कमिसनको खेल छ जयराम सर, यहाँ
कसरी भन्ने प्रश्न हामीले गर्नुपर्छ कि। त्यो भने जनताहरू आफै अवेर हुन थाल्यो भने त कसैले बिग्ने कुरै हुँदैन नि।
तर कारवाही छैन नि त यो देशमा, भ्रष्टाचारीहरूलाई, भ्रष्ट भएका व्यक्तिलाई फेरि संरक्षण गरिन्छ, कानुन विकास छैन यो देशमा। सबैभन्दा बढी भ्रष्ट कहाँ छ भने अदालतमै देखिन्छ होइन, सबभन्दा भ्रष्ट कहाँ छ भने जहाँ भ्रष्टाचार सम्बन्धीको नियन्त्रण गर्ने कार्यालय त्यही भ्रष्ट छ। अनि कहाँबाट जनताले आशा गर्ने? प्रहरीमा जान्छ, प्रहरी भ्रष्ट छ। यो देशमा त सबै भ्रष्ट भएपछि कसरी नियन्त्रण हुन्छ त?
पुरानो जुन सिक्वेन्स एउटा चलिरहेको छ नि, अस्ति हामीले अख्तियार प्रमुख मिलिन्द मनमा पर्नुभन्दा अगाडि पनि अख्तियार प्रमुखलाई पनि भेटेर, एमनेस्टी इन्टरनेसनल भयो जो भ्रष्टाचारका उसमा विरुद्धमा काम गरिरहनु भएको छ, उहाँलाई भेटेर पनि हामीले यही कुराकानी गरे हो। यो लेयर यत्तिकै हामीले अहिले बहस गर्दैमा अथवा नागरिक समूहले अहिले आवाज उठाउँदैमा यहाँ कार्यक्रम गर्दैमा यो त लाग्छ भन्ने पछि म पनि छैन। तर मूल कुरा के हो भने, कम्तीमा नागरिक समूहका मान्छेहरू यो यसमा विषयमा चाहिँ जानकार छन् है, यिनीहरूलाई चाहिँ हामीले चाहिँ राम्रो सुशासनका विषयमा हामी पनि अवेर हुनुपर्छ। सब चिन्हको लागि मान्छेलाई मौका डर हुनुपर्छ,
अनि
त्यो डर चाहिँ कम्तीमा होस् यिनीहरूलाई। कम्तीमा जसले यो काम गरिरहेको छ वर्षौँदेखि, यो ज्वरो गाडेर बसेको चाहिँ तुरुन्तै फालिने त कुरा भएन। अब एउटा उदाहरण अघि मैले सुरुवात पनि दिएको थिएँ, कुलमान घिसिङको टिममा कतिजना छन् भन्दाखेरि अहिले 5-7 जनाको टिम छ। पहिला पनि तिनै मान्छे हुन्,
काम गर्न सकेन,
काम गर्न सकेन। अलिक सक्षम नेतृत्व आइसके पछाडि त एउटा चेन्ज त आयो नि।
अनि
त्यही भएर राम्रो मान्छेले हामीले भनेको छैनौँ, फेरि दल सबै गलत छन् भनेको छैनौँ। दलमा जस्तो एमालेमा पनि राम्रो मान्छे हुनुहुन्छ होला, कतिपय सभासदहरू, कतिपय यङ एनर्जेटिक टिम होला, त्यसपछि माओवादीमा हुनुहुन्छ होला, काङ्ग्रेसमा हुनुहुन्छ होला, राप्रपामा हुनुहुन्छ होला, अनि जनजातिमा हुनुहुन्छ होला, मधेसवादी दलमा पनि हुनुहुन्छ।
एउटा कुरा जयराम सर,
हजुर,
जनताले अब आउने चुनावमा एउटा कुरा, राजनीतिक दल हेर्लान् कि व्यक्तिको हाइटलाई हेर्लान्, र व्यक्ति भ्रष्ट छ कि छैन? आज मानिलिनुहोस् एउटा उपमहानगरपालिका, हामी धनगढी सुदूरपश्चिमको ठुलो एउटा भनौँ न एउटा मात्रै उपमहानगरपालिकामा छौँ, यहाँ मेयर बन्नका निम्ति करिब करिब 5 करोडको एनालाइसिस बजारमा छ क्या, यति खर्च गर्नुपर्छ। 5 करोड एकजना व्यक्तिले खर्च गर्छ भने भोलि त्यो भ्रष्ट हुन्छ कि हुँदैन? एउटा यो जुन हाम्रो चुनावी तडक भडक छ नि, यसले पनि हामीलाई कहीँ न कहीँ भ्रष्टाचार गर्नतिर एउटा डोर्या छ कि भन्ने लाग्दैन? एउटा स्वच्छ छवि भएको व्यक्ति जसँग अथा सम्पत्ति छ ऊ आफै उठ्दैछ एक किसिमले, एकातिर चाहिँ जसँग पैसै छैन त्यो मान्छेले पैसा खर्च गरेन भोलि के गर्छ भन्ने प्रश्न आउँछ नि त। यो त तुलना त मान्छेले गर्छ नि त, यस्तो हाम्रो यो कम्पिटिसन है, तडक भडक, यति खर्च गर्छु अनि त्यो खर्च गर्ने, अनि गएर के गर्ने, अन्त्यमा त त्यही हो फेरि मेयर बनेपछि के गर्छ यसरी यो नियन्त्रण होला सर यो जुन देखिरहेको छ तडक भडक चुनावमा चाहिँ 3 करोड 4 करोड खर्च गर्ने अनि भोलि भ्रष्ट हुँदैन त्यो मान्छे
म यहीँ यहीँ जोडौँ ल एउटा कुरा हाम्रो कार्यक्रमको कुरा जोड्छु म यहाँले भनेको कुरामा म एकदमै सहमत छु 5 करोड लगानी गरेर 5 करोड मेयर जित्नको लागि 5 करोड लगानी गर्ने मान्छेले भोलि त्यो 5 करोड कहाँबाट ल्याउँछ
अनि
स्रोत के हो आखिर
जनतातिर ट्याक्स
उसलाई थाहा छ भोलि 5 करोड मैले खर्च गरेँ भने 10 करोड कमाउँछु पोलिटिक्स पनि कुनै कमाउने चिज हो र यो त समाजसेवा हो यहाँ त गलत गरेर नै हामीले राजनीतिप्रति वितृष्णा भएको तर हामी जतिको युवाहरू जो अहिले चाहिँ पत्रकार हामीले भनौँ न ल कुन क्षेत्रमा अहिले पोलिटिक्स छैन फलाना दलको चाहिँ म उदयमाडीसँगमा हेर्नु जहाँसुकै
पत्रकार
सबै ठाउँमा यो छ कि दलहरूले के ठोकिदिइसक्यो भने मान्छेको दिमागमा दल नभए त कुनै पनि काम हुँदैन दलको सेक्युरिटीमा बसेन भने म मेरो क्षमता पनि क्षमता अनुसार पाइन्न भन्ने भइसक्यो
राजनीतिभन्दा बाहिर बस्न सकिन्न
सकिन्न
तर दल त धेरै होइन नि त दल त ठुलो होइन नि त
दल ठुलो होइन त्यही त यही कुरा म आउँछु जस्तो 5 करोडको कुरा आयो नि अहिले भ्रष्टाचार त्यहाँबाट त सुरुवात भइसक्यो कम्तीमा नेताको कार्यकर्ता बन्ने मान्छेले अथवा म कुनै पनि धर्मको कार्यकर्ता छु भने मैले एउटा आँट गर्नु पऱ्यो नि त देश विकास भयो भने अनि विरोध पनि गर्ने भएन पनि भन्ने अनि आफू एउटा पार्टीमा रहेर अर्को पार्टीको विरोध गर्ने सच्चा नागरिक हो यदि भने अथवा म देशको यो देशलाई माया गर्छु भन्ने मान्छेले त कम्तीमा मेरो पार्टीको मान्छेले 5 करोड खर्च गरेर चुनावमा मैदानमा उत्रिँदैछ भने तिम्रो स्रोत चाहिँ के हो भोलि प्रश्नको जवाफ त मैले पनि दिनुपर्छ भन्ने आँट गर्नु पऱ्यो नि त कम्तीमा
जनताले माग्नु पऱ्यो नि त
जनताले हिसाब किताब माग्नु पऱ्यो बुझाउनु पऱ्यो म चुनावमा चाहिँ यसरी उठ्दैछु भनेर एजेन्डासहित जानु पऱ्यो विकास गरिदिन्छु यो गरिदिन्छु त्यो गरिदिन्छु सेकेन्डरी पार्ट हो तर म यसरी आउँदैछु पारदर्शी हुनु पऱ्यो नि पारदर्शी भन्ने चिज पनि त छ नि
सबै लुकाइदिन्छ आचार संहिता हुन्छ होइन एउटा सिलिङ बनाइदिएको छ निर्वाचन आयोगले यतिसम्म चाहिँ तपाईँहरू खर्च गर्न पाउनुहुन्छ भनिदिन्छ तर त्यहाँभित्रभित्रै खर्च करोडौँ
भइसक्यो के पनि भनेको छ भने नवरा सर यहाँ सुन्नुहोस् हामीले हाम्रो एजेन्डामा के पनि छ भने हामीले त प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छौँ हामी त त्यो भयो भने भ्रष्टाचार एक हिसाबले कम हुँदो रहेछ कसरी भने जस्तो राम्रो योग्य व्यक्ति 2 जना नउठ्ने हुन् अनि उसले दलका नेतालाई कसैलाई च्याप्नुपर्ने कार्यकर्ता च्याप्नुपर्ने भएन प्रत्यक्ष निर्वाचित हुनुपर्ने भएपछि जनतासँग प्रत्यक्ष टच हुने भयो अनि त्यो मान्छेले योग्य व्यक्तिले आफ्नो प्रत्यक्ष जनताबाट चुनिएको मान्छेले जहाँसम्म मलाई लाग्छ जति नै भ्रष्ट होला जेसुकै होला तर बदनामी चाहँदैन
हो नि
इज्जत त सबैले डर हुन्छ मर्ने बेलामा कम्तीमा खुत्ता तन्काएरै मरौँ अथवा राम्रो तरिकाले नै हाम्रो जिन्दगी होस्
सम्मानित
तरिकाले मेरो मलामी धेरै हुन् भन्ने आकाङ्क्षा सबैमा हुन्छ यसरी प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भने कम्तीमा पनि उसले राम्रा मान्छेलाई मन्त्रीहरू बनाउँछ त्यही भएर दलका कार्यकर्ता पाल्नुपर्ने सङ्गठन विस्तार गर्नको लागि जानुपर्ने अथवा चाहिँ कुनै पनि ठाउँमा गएर कार्यकर्ता भेला गरेर गर्नुपर्ने हुन्न त्यसले केही हदसम्म 50% मेरो विचारले
अनि कार्यकारीमा जो पनि उठ्न पायो
उसले भ्रष्टाचार अब म चाहिँ तिमीलाई भोट दिन्छु भनेर कसैलाई गुलाम गर्नु
अहिलेको यो जुन स्थानीय तहको चुनाव छ नि यो पनि एउटा कार्यकारी नै हो एउटा प्रत्यक्ष निर्वाचित नै हो क्या किनभने यसमा समानुपातिक छैन तपाईँलाई थाहा
छ
अन्त्यमा छु सर अब यो स्थानीय तहको चुनाव आउँदैछ जनता आतुर छन् होइन आफ्नो नेतृत्व छान्नका निम्ति तर पनि अहिले कन्फ्युजन छ क्या जनतामा फेरि म त्यही होइन त्यही पार्टीतिरै जाउँ कि तिनै मलाई पनि फेरि मेरो बाबुबाजे त्यही थिएँ म त्यतैतिर जाउँ कि यस्तो अवस्था छ सर मानसिक रूपमा हामीलाई ग्रस्त बनाएको छ अबको नागरिक भनेको जुन यङ छ नि अब त हिजोका दिनमा 20 वर्षभन्दा पहिले मैले भोट दिएको छैन मलाई पनि चासो छ क्या कस्तो हुन्छ कहिले पाउँछु मैले अधिकारी हो यो अवस्थामा यङहरू धेरै छ के भन्न चाहनुहुन्छ कस्तो नेतृत्व आवश्यक छ अबको नेपालका लागि अबको समृद्ध समाजका निम्ति प्लिज
म पार्टीमा 40 वर्षदेखि काम गरे मान्छे मलाई भोट दिनुपर्छ जिताउनुपर्छ भनेर आउनेलाई भोट नदिनुहोस्
प्लिज
40 वर्ष काम गर्दैमा त्यो 40 वर्ष एक्सपिरियन्सले काम गर्ने होइन जसले चाहिँ म देशलाई यो रोड म्यापमा लान सक्छु मेरो नगरको विकास यसरी हुन्छ मेरो देशको विकास यसरी हुन्छ र म युवाहरूलाई यसरी परिचालित गर्छु र यो यहाँका रहेका युवाहरूलाई यहीँ रोजगार दिने वातावरण बनाउँछु भन्ने मान्छेलाई भोट दिनुहोस् मेरो एउटा स्पष्ट विचार र हामीले भ्रष्टाचारको जुन कुरा उठाइरहेका छौँ तिनीहरूलाई त्यो भोट दिँदाखेरि पनि अब पुरानो तरिकाले आफ्नो सोच बनाइसके मान्छेलाई त हामीले चेन्ज गर्न सक्दै सक्दैनौँ तर नयाँलाई हामीले केही चेन्ज गर्न सक्छौँ अब यङ भनौँ अथवा बुढाखाडा भनौँ जे भनौँ अथवा
धेरै युवाहरू आइसक्नु भएको छ सर तपाईँलाई थाहा छ 18 वर्षपछि भनेपछि त धेरै
प्रवेश गरिसक्नु भएको छ नयाँ पार्टीहरू पनि खोलिरहेको
छ
यो भनेको के हो भने अब नयाँ पनि पोलिटिक्समा आबद्ध हुँदैछ पोलिटिक्सलाई सुधार्नुपर्छ भनेर लागिरहेको अवस्था हो त्यही भएर म नागरिक समूहका हिसाबले जुन 26 गते हाम्रो कार्यक्रम छ सबैजनालाई आइदिनको लागि अनुरोध गर्न चाहन्छु पूर्व प्रधान सेनापति रुकुमाको खटवाला अब त्यतिखेर नै एउटा चाम भएको मान्छे उहाँलाई एउटा मैले सोधेँ भने यहाँ को मान्छे ल्याउँदा हुन्छ नेसनल लेभलबाट केन्द्रबाट कस्ता खालका मान्छे आउँदा
विशुद्ध राजनीतिभन्दा
बाहिर मान्छे ल्याउँदा भन्दा उहाँहरूले धेरै दुई चारवटा अप्सन दिएँ यहाँका साथीहरूलाई मैले अप्सन दिँदाखेरि उहाँले इज बेस्ट भन्नुभयो त्यही भएर उहाँलाई उहाँसँग हामीले सरसल्लाह गरेर ल ठिक छ कार्यक्रम गरौँ भन्नुभयो त्यही भएर अब म समय पनि कम छ म एउटा अब जो अहिले निर्वाचनमा जाँदै हुनुहुन्छ जो भोटाला जानुहुन्छ उहाँलाई के भन्छु भने कम्तीमा एउटा सुशासनको पक्षमा र विकासको पक्षमा काम गर्ने मान्छेलाई हामीले भोट दिनुहोस् म यही
थ्याङ्क यू सो मच जयराम सर आफ्नो समय दिनुभयो आभार व्यक्त गर्न चाहन्छु
यहाँ यहाँको लागि यो जुन चर्चित कार्यक्रममा यहाँ बोलाइदिनु म यहाँलाई पनि धेरै धेरै धन्यवाद।
थ्याङ्क यू सो मच आदरणीय श्रोता महानुभाव र आजको यो विशेष कुराकानीमा हामीसँग नागरिक समूहका महासचिव जयराम सिग्देल हुनुहुन्थ्यो। उहाँसँग भ्रष्टाचार र सुशासन सम्बन्धी रहेर स्थानीय तहको निर्वाचनमा कस्तो व्यक्तिलाई चुन्नु पर्ला यावत विषयमा कुराकानी गरेर सुनिदिनु भयो। आभार व्यक्त गर्छु। प्राविधिक रूपमा आरडीलाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट मनोवरा धानु पनि बिदा माग्छु। हवस् नमस्कार।
Time check. It's 8 a.m.